अब इसके बाद सेकंड पैकेज सामने आता है, फरमाया आयत नंबर 27, वस्हाबुल यमीनी मा अस्हाबुल यमीन, और दाएं हाथ वाले और क्या शान होगी दाएं हाथ वालों की। पीछे बात हो चुकी है अस्हाबुल यमीन की, यमन से यमीन कैसे होंगे ये, अब इनका पैकेज बताया जा रहा है। और आप देखेंगे कि पिछले से कम है, अगले से अच्छा है, पिछले से कम है। फर्स्ट क्लास का पैकेज गुजर गया, लोगों ने मेहनत नहीं की, दे लॉस्ट इट, दे लूज़ इट, अब वापस नहीं आ सकते कि अपनी थोड़ी भी नेकियां कर लें। मौत के वक्त पे ख्वाहिश भी की कि फरिश्तों ज़रा थोड़ी देर के लिए हमें वापस जाने दो, हम थोड़ा सा कुछ और अमल कर लें, कहा सॉरी अब नहीं जा सकते, अब तो तुम्हें आगे ही आगे जाना है। तो अल्लाह ताला कहते हैं कि अब सुन लो कि थोड़े पे सब्र करना पड़ेगा। ये बिल्कुल ऐसे है कि पोजीशन होल्डर्स का बात ख़त्म। कोई भी एग्ज़ाम होता है ना, उसमें तीन तरह के रिज़ल्ट सामने आते हैं। एक होते हैं पासर्स, पास होते हैं, ये ज़्यादा लोग होते हैं, वैसे पूरी क्लास ही पास हो जाती है। कुछ थोड़े से होते हैं जो फेल भी हो जाते हैं, ये सबसे नीचे के दर्जे में चले जाते हैं। और एक तीसरा गिरोह होता है जो बहुत थोड़ा होता है, बस दफ़ा फेल होने वालों से भी थोड़ा, और एक आधा ही होता है, और वो होता है पोजीशन होल्डर्स। साबिकून अल अव्वलून पोजीशन होल्डर्स हैं। अब बात हो रही है सिर्फ पास होने वालों की। इस दिल के साथ सुनिए कि हमने इससे ऊपर जाने की ख्वाहिश करनी है। क्या होगा इनके साथ? फी सिद्र मखदूत, वो बेखार बेरियों में होंगे। सिद्र कहते हैं बेर को, महदूद कांटे वाली बेरियाँ, ऐसी बेरी जिस पर कांटे ना हो। अब कहते हैं कि बेर की बहुत सारी किस्में होती हैं, हमने तो इतनी नहीं खाए, शायद हमारे मुल्कों में इतने नहीं होते, लेकिन अमूमन अरब लोग इसको बहुत अच्छी तरह से समझते हैं इस आयत को, कि कुछ बेर मीठे होते हैं, कुछ खट्टे होते हैं, कुछ खुशबू वाले होते हैं, कुछ में बीज होता है, कुछ में बीज नहीं होता। जन्नत में असहाबुल यमीन को जो बेर मिलेंगे उसमें कांटे नहीं होंगे। वह तलह मंदूद, और केले के गुच्छों में, तलख केले को कहते हैं, मंदूद कहते हैं गुच्छेदार, क्योंकि अगर आप केले को उसके लुंगर पे लगा हुआ देखें तो एक दूसरे के ऊपर लटक रहे होते हैं ना, तह बतह, एक नीचे छोटी तह होती है, और आप केले की शेप भी देखें, नीचे वाला केला सीधा होता है, फिर ऊपर थोड़ा सा सेकंड है वो उससे थोड़ा सा ज़्यादा गोल है, और जो सबसे बाहर है वो बिल्कुल तकरीबन सेमी सर्कल होता है। कभी भी आप केला ख़रीदें तो चेक करें, लंबा है तो ये लुंगर के अंदर का होगा, और बिल्कुल गोल है तो बाहर का होगा। इसी से इसकी मिठास और कमी पेशी होती है, जो अंदर पहले उगता है वो ज़्यादा मीठा होगा। आप आजमा के देखें, सीधे लंबे केले ज़्यादा मीठे होते हैं, वो पहले फल ले लेते हैं, उसका असर ले चुके होते हैं, फिर बाद में दूसरे, फिर उसके बाद दूसरे। और बास मुल्कों में इतने बड़े बड़े केले होते हैं लेकिन मज़े के नहीं लगते, लेकिन बास छोटे मीठे होते हैं, क्यों? छोटा जो वो अंदर का था उसके बाहर अब ऊपर बड़ा आ गया। तो अल्लाह सुब्हान तआला कहते हैं कि वो केले जो तहें लगे हुए होंगे, अब जिसको भी केला पसंद है उसको तो खुश होना चाहिए, वहाँ भी मिल जाएगा, तो वहाँ केले होंगे तहों वाले। वह ज़िल ममदूद, और लंबे लंबे सायों में, ज़िल कहते हैं साए को, और ममदूद मद से है, मद कहते हैं खींचने को, तो ममदूद मफ़ऊल का वज़न लगा लीजिए, लंबे लंबे साए। मुराद ये कि इतने लंबे साए, हदीस में आता है कि जन्नत में ऐसे दरख्त भी होंगे कि सवार उसके नीचे, सवार घोड़े पे बैठ के एक साल तक चलता रहेगा, 100 साल तक, लेकिन उसके बावजूद उस दरख्त का साया ख़त्म नहीं होगा। इसी तरह तूबा नाम का एक दरख्त है जिसके साया बहुत लंबा होगा। अब दुनिया में आप देखिए कि हमें तो सायों की कोई केयर नहीं है, इसलिए कि गर्मी नहीं पड़ती, लेकिन जहाँ पे ये आयतें नाजिल हो रही थी वहाँ तो डेज़र्ट था, सहरा था, कोई चीज़ भी उनके इर्द गिर्द नहीं होती थी कि जिसमें पनाह ले सकें। तो फरमाया कि अल्लाह ताला ने कि वहाँ लंबे लंबे साए होंगे। वमा इम मस्कूब, और पानी के आबशारों में, माँ कहते हैं पानी को, मस्कूब कहते हैं ऐसा पानी जो हमेशा बहता रहे, जिसके अंदर कोई रुके ना आए, जैसे आप कह सकते हैं ना कि बहता पानी, हमारी उर्दू ज़ुबान में इसके लिए जो लफ्ज़ आता है वो बहते पानी का आता है, कि बिल्कुल पानी कभी ख़त्म नहीं होगा, रवां पानी होगा। और आप जानते हैं कि जो पानी बहता रहता है वो साफ़ होता है, ठंडा भी होता है, साफ़ भी होता है। पहले बेरियों की बात की कि उसमें जायका बहुत अच्छा है, फिर इसके बाद अल्लाह सुबहान तआला ने केलों की बात कर दी, फिर लंबे सायों की बात कर दी, और अब उसके बाद पानी की आबशारें। इसीलिए मस्कूब को फिर आबशार के मानों में लेते हैं, पानी की आबशारों में। वफा की हतिन कसीरा, और फलों की वफ्तात में, थोड़े नहीं होंगे ज़्यादा होंगे। बाज़ दफ़ा जो फल बड़े महंगे होते हैं वो थोड़े होते हैं, जन्नत के फल हैं भी अच्छे اور اس کے بعد زیادہ بھی ہوں گے. لا مقطوعت ولا ممنوع, نہ وہ ختم ہوں گے اور نہ ان سے روکا جائے گا. یہ مقطوع اور ممنوع کیا ہے؟ مقطوع کہتے ہیں قطع ہو گیا جو. دنیا کے پھل مقطوع کیسے ہیں؟ موسمی پھل ہیں. سردیوں میں آم مقطوع, گرمیوں میں اورنج مقطوع. یہ الگ بات ہے کہ آج کولڈ سٹوریج نے اس ساری چیزوں کو عام کر دیا, لیکن حقیقت یہ ہے کہ جنت میں سدا بہار پھل ہوں گے اور ان کا ٹیسٹ خراب نہیں ہوگا, ہر موقع پہ ہر جگہ ہوگا. اسی طرح ممنوع کا لفظ کیا ہوتا ہے کہ بعض دفعہ پھل تو موجود ہوتے ہیں, آپ کو کوئی کھانے نہیں دیتا, کہ آپ ہاتھ نہیں لگا سکتے کیونکہ آپ کو شوگر ہو چکی ہے, آپ میٹھے پھل نہیں کھا سکتے اور آپ کھٹی چیز نہیں کھا سکتے, آپ کا گلا خراب ہے. تو فرمایا کہ جنت میں کوئی روکے گا نہیں, پھل ہیں لیکن اس کے بعد چلتا ہی جائے گا, لگتا ہی جائے گا, توڑیں گے, کاٹیں گے, کھائیں گے. پھر اسی طرح دنیا میں کیا ہوتا ہے کہ جب درختوں پہ پھل لگتے ہیں تو جب توڑ لیے جائیں تو کچھ عرصہ درخت خالی ہوتے ہیں درخت پھلوں سے, جنت میں ایسا نہیں ہوگا. اسی طرح اس کا ایک اور مفہوم بنتا ہے کہ ان کے توڑنے میں کوئی دقت اور رکاوٹ نہیں ہوگی, جب جی چاہے اونچی ٹہنیوں پہ لگے ہوئے خوش ان کے ہونٹوں کے قریب آئیں گے اور کھا لیں گے. اور اس طریقے سے اللہ سبحانہ تعالیٰ ان کو دنیا کی نعمتوں سے بھی خوبصورت نعمتیں وہاں دیں گے, ملتی جلتی بھی ہوں گی, مختلف بھی ہوں گی. وَفُرُشٍ مَرْفُوعًا, اور بستر بچھے ہوں گے اونچے اونچے پلنگوں پر. مرفوعہ کہتے ہیں پلنگ کو, رفع سے اونچا. زمین پہ سوتے ہیں تو وہ فراش ہوتا ہے, فرش اردو میں بھی ہم بولتے ہیں. عرب لوگ جو تھے وہ نیچے زمین پہ سونے کے عادی تھے. اللہ سبحانہ تعالیٰ انہیں بتا رہے ہیں کہ وہاں تمہارے لیے بیڈس ہوں گے, کوچیز ہوں گی, تمہارے بڑے اونچے اونچے چھپر کھٹ ہوں گے اور تم آرام سے وہاں سو گے. اور ساتھ ہی اللہ سبحانہ تعالیٰ نے خوشخبری بھی دے دی, کس کی؟ جنت کی. جب نعمتوں کی بات آئی, اللہ تعالیٰ نے اونچے اونچے فرش دیے, پلنگ دیے, اور ساتھ ہی کہا اِنَّا أَنشَأْنَاهُنَّ إِنشَاءً, ہم نے پیدا کیا ان کی بیویوں کو حیرت انگیز طریقے سے. کیسے؟ فَجَعَلْنَاهُنَّ أَبْكَارًا, بس ہم نے بنا دیا ان کو کنواریاں. اور کیا خوبی ہے بیویوں کی؟ عُرُبًا أَتْرَابًا, دل و جان سے پیار کرنے والیاں. اور ہم عمر, کن کو ملیں گی یہ؟ لِأَصْحَابِ الْيَمِينِ, یہ سب نعمت اصحاب یمین کو ملیں گی. یہاں جنتیوں کی بیویوں کا تذکرہ ہے, تو پہلی بات ہے کہ اللہ تعالیٰ نے ان کو ایک نئے طریقے سے بنایا. اس سے کیا پتہ چلتا ہے؟ کہ دنیا کی شکل و صورت نہیں ہوگی, جو شکل دنیا میں تھی اس سے مختلف ہوگی, ان کی خلقت بالکل بدلی ہوگی, شکل و صورت رنگ ڈنگ ہوگا. اسی طرح اس میں ایک دوسری چیز بھی آتی ہے کہ جب اس کی موت آئی تھی تو وہ بوڑھی ہو چکی تھی, لیکن جب جنت میں داخل کی جائے گی تو وہ جوان ہوگی. بعض لوگ جسمانی طور پہ بہت اسٹرانگ نہیں ہوتے, بعض شکل کے بہت نہیں ہوتے, تو اللہ تعالیٰ أَنشَأْنَاهُنَّ إِنشَاءً میں ساری چیزیں کہہ دے رہے ہیں کہ ان کو ایک نئی ہی تخلیق دیں گے. جیسے آپ کہہ سکتے ہیں کہ جنتی کو اپنی بیوی ہر روز نئی لگے گی یا دنیا والی نہیں دکھے گی, ہوگی دنیا والی لیکن وہاں اس کو یہی لگے گا کہ یہ نئی نویلی ہے, تو اس کو ایک نیا پن لگے گا. اس سے بھی دیکھیے جدت کی طرف اشارہ ہے. انسان کی فطرت ہے کہ وہ چیز سے دل بھر جاتا ہے, اس کو ہر دن چاہیے. دنیا میں اگر ایک عورت ہے, اب مرد تو زندگی میں ایک ہی ہے نا, اور عورت بھی عموماً مردوں کی ایک ہی ہوتی ہے, تو پھر اسی تعلق کو نیا رکھنا چاہیے. اس تعلق میں جب جمود آنے لگتا ہے نا, تو اس سے پھر بعض دفعہ لوگ خوشی نہیں محسوس کرتے, ہوتے وہ خوش ہیں لیکن ہر انسان تبدیلی چاہتا ہے. تو اللہ سبحانہ تعالیٰ جنتیوں کے لیے کیسے بدلے گا؟ روایات میں یہاں تک آتا ہے کہ جنتی اپنی شکلیں بھی بدل لیا کریں گے. آج تو کوئی لینزز لگا کے, کوئی ماسک پہن کے کچھ نہ کچھ بدلتا ہے, اب اللہ کو پتہ ہے کل کیا ہونے والا ہے, لیکن بہرحال وہ خوبصورت ہوں گی اور ابکار ہوں گی. ظاہر ہے کہ انہی کی بیوی ہیں, لیکن بالکل ان کو ایسی لگے گا کہ پہلے ان سے کسی کی بھی شادی نہیں ہوئی. عُرُبًا کا لفظ, اس کی دو صفات ہیں. عُرُب اس کا واحد عُرُوب ہے, وہ عورت جو ناز ادا اور خوش گفتاری سے اپنی محبت کا اظہار اپنے خاوند سے کرے. دیکھیے یہ سارے کام کرنے لیے عورتیں بہت ہیں دنیا میں, لیکن اپنے شوہروں کے لیے نہیں, دوسروں کے شوہروں کے لیے, الا ماشاء اللہ. دوسری صورت ہے کہ اپنے شوہروں سے باتیں کرنے لیے ہوتی ہیں لیکن ان کو ناز نہیں دکھانے آتے, لاڈ نہیں دیکھنے آتے. سب سے اچھی عورت کون سی ہوتی ہے آپ کو پتہ؟ عورت کی سب سے بڑی صفت اس کی نسوانیت ہے, لونگ, کیئرنگ, ناز والی, ادا والی, جولی, جوک کرنے والی, خوش گفتار, ہنس مکھ, شوہر کے دل کو لبھانے والی, خود بھی دل سے شوہر کو چاہے, پھر اپنی چاہت کو چھپائے بھی نہ, اس کا اظہار کرے. बाज़ औरतें बहुत लीदी रहती हैं, हाँ हम अब इनसे क्या करें, लो हम इनसे कहें आई लव यू, क्यों ना कहें? आप नहीं कहेंगे तो फिर उनका दिल चाहेगा ना कि कोई और उनको कहे। तो यहाँ से जन्नत की औरत का मामला सामने रखते हुए दुनिया की औरत को भी समझाया कि तुम अपने नेक शौहर के लिए लविंग हो, केयरिंग हो। आज के दौर में एक रिवाज बनता जा रहा है कि औरतें मर्द बनती जा रही हैं और मर्द बेचारे औरतें बनते जा रहे हैं, और जब औरत औरत नहीं रहती तो वो इजहार भी करना अपने आप को नीचे लगाना समझती। लो अब हम क्यों झुके? ये जो अंदर एक कीड़ा पड़ जाता है ना शुरू से परवरिश के अंदर, लड़के लड़कियां साथ पढ़ रहे हैं, सब साथ रह रहे हैं, जी रहे हैं, कर रहे हैं, तो उसमें उनको फिर कशिश नहीं, बल्कि लोग अपनी इसको इंसल्ट समझती हैं। मैंने लिटरली कुछ औरतों को देखा, अब मैं इनके नखरे देखूँ, हाँ मेरे से नहीं होती ऐसी बातें, यानी वो अपने अंदर कुछ रखती भी अगर मोहब्बत तो वो इजहार नहीं करती। ये इंतहाई नासमझी की बात होती है। जन्नती औरत इजहार करने वाली होगी, लविंग होगी, केयरिंग होगी, वो अपने शौहर के लिए मोहब्बत का जरिया होगी। और फिर अतराबा, अतराब तिरब से है, 30वें पारे में भी आता है। तो अतराब कहते हैं हम उम्र औरत को। दुनिया में बाज़ दफ़ा ऐसे निकाह हो जाते हैं जो शरण कोई बुरी बात नहीं, खराबी भी नहीं आती, लेकिन उम्र का फ़र्क होता है, औरत बड़ी है मर्द छोटा है, कोई बड़ी बात नहीं है। बाज़ दफ़ा मर्द बहुत बड़ी उम्र का होता है, लड़की छोटी उम्र की होती है। जन्नत में हम उम्र होंगे, और रिवायात में आता है कि जन्नती 30 से 33 साल की उम्र के होंगे। नबी सल्लल्लाहु अलैहि वसल्लम के से एक औरत आई, बूढ़ी थी, कहने लगी मेरे हक़ में जन्नत की दुआ कर दे। आपने फरमाया नहीं, जन्नत में कोई बुढ़िया दाखिल नहीं होगी। वो रोती हुई वापस चली गई। तो आपने फरमाया लोगों से इसे बताओ कि वो बुढ़ापे की हालत में जन्नत में दाखिल नहीं होगी, बल्कि अल्लाह का इरशाद है कि इन्ना इंशाना हुन्ना इंशान, हम इनको नए सिरे से पैदा कर देंगे, फजालना हुन्ना अबकारा, और इनको बाकिरा बना देंगे। इसी तरह इस आयत की रिवायत में एक हदीस आती है कि इससे मुराद दुनिया की औरतें हैं, ख्वाह वो बाकिरा मरी हों या शादीशुदा। तबरानी की एक रिवायत उम्मे सलमा से कि जन्नत की औरतों के बारे में वो कहती हैं कि ये वो औरतें हैं जो दुनिया की ज़िंदगी में मरी हैं, बूढ़ी फोंस, आंखों में चिपड़ और सर के बाल सफ़ेद। इस बुढ़ापे के बाद अल्लाह ताला इनको फिर बाकिरा बना देगा। उम्मे सलमा पूछती हैं कि अगर औरत के दुनिया में कई शौहर रह चुके हों और वो सब जन्नत में जाएं तो उनमें से वो किसको मिलेगी? ऐसा होता था पहले भी, आज हमारे कल्चर में तो ये चीज़ बहुत कम है ना, लेकिन एक एक सहाबिया के कई दफ़ा निकाह हुए, कोई फौत हो गया, कहीं तलाक हो गई, और सारे सहाबी थे, सभी नेक लोग थे। आज भी ऐसा हो सकता है दुनिया में, ये कोई बुरी बात नहीं है कि अगर किसी का एक से ज़्यादा दफ़ा निकाह हुआ। हम हिंदू कल्चर के ज़ेर असर आके जवानी में जो लड़की बेवा होती है उसको सारी ज़िंदगी के लिए कांटों पर डाल देते हैं कि नहीं अब ये दोबारा शादी नहीं करेगी। बस दफ़ा एक बच्चा हो जाता है, इस बच्चे की खातिर ये शादी नहीं करेगी। शुरू में 10-20 साल वो गुजार लेती है, बाद में इंतहाई ख़राब चीज़ें शुरू हो जाती हैं। इंसान एक ख़ास वक्त तक अपने ऊपर काबू पाता है, या फिर वो बीमारियों का शिकार हो जाती है। तो पूछा गया कि जो बहुत सारे जिसके शौहर भी रहे हों यके बाद दीगरे, ऑफ कोर्स एक के बाद दूसरा, तो क्या किया जाएगा? तो अल्लाह के नबी सल्लम ने फरमाया इसको इख्तियार दिया जाएगा कि वो जिसे चाहे चुन ले, और वो उस शख्स को चुनेगी जो इनमें सबसे ज़्यादा अच्छे अखलाक का था। यानी नेकी आपकी आपके लिए है, अखलाक आपका आपकी बीवी के लिए है। वो अल्लाह ताला से अर्ज़ करेगी ऐ रब इसका बर्ताव मेरे साथ सबसे अच्छा था, इसीलिए मुझे इसी की बीवी बना। फिर आपने फरमाया ए उम्मे सलमा हुस्न अखलाक दुनिया और आखरत की सारी भलाई लूट कर ले गया। और आपको था कि उम्मे सलमा नबी सल्लल्लाहु अलैहि वसल्लम के निकाह में आने से पहले खुद एक बहुत प्यारे सहाबी के निकाह में थी। तब ज़ारा कि उम्मे सलमा को तो नबी सल्लल्लाहु अलैहि वसल्लम की ज़ौजियत मिलेगी, जबकि अबू सलमा इनसे इंतहाई मोहब्बत करते थे, ये भी उनसे इतनी मोहब्बत करती थी, उन्हीं से इन्होंने दुआ सीखी अल्लाहुम्मा अजिरनी फ़ी मुसीबती वख़्लुफ़ली ख़ैरम मिन्हा। फिर इद्दत में वही दुआ पढ़ती हैं और कहती हैं कि मुझे कोई अबू सलमा से भी अच्छा शौहर मिलेगा। लेकिन जब इद्दत पूरी हुई तो अल्लाह के नबी सल्लम निकाह का पैगाम लेकर आए और कहा अल्लाह ने मुझे हुक्म दिया कि निकाह का पैगाम दूँ। तब आप देखिए कि कितनी बड़ी आजमाइश होती है। बास लोग ये भी कहते हैं कि आखिरी शौहर जिसकी ज़ौजियत में औरत मरती है उसमें होगा, लेकिन इसकी रिवायत मुझे तो सही नहीं मिली। लेकिन ज़्यादा बात वही है जो इस हदीस में आती है कि जिसका अखलाक अच्छा होगा। बाज़ दफ़ा दुनिया में चॉइस नहीं मिलती, लेकिन वहाँ अल्लाह सुब्हानहु व तआला चॉइस दे देंगे। फिर इसी तरह आप देखिए कि एक और चीज़ जो है, औरतें जो इतराब हैं, इसमें एक तो बता दिया कि शौहरों की मसलत होगी। हदीस में आता है कि अहले जन्नत जब जन्नत में दाखिल होंगे तो इनके जिस्म बालों से साफ़ होंगे, यानी कोई वैक्सिंग थ्रेडिंग नहीं करानी पड़ेगी। صاف ستھرے جسم ہوں گے، اور اس کے علاوہ ان کی مسیں بھیگ رہی ہوں گی مگر داڑھی نہ نکلی ہوگی، یعنی بالکل ارلی جوان لڑکا جو ہوتا ہے نا اس طرح کے مرد ہوں گے، گورے چٹے ہوں گے، گھٹے ہوئے بدن ہوں گے، یعنی جیسے مرد کا جسم ایک اسٹرانگ محسوس ہوتا ہے، گھٹے ہوئے جسم ہوں گے اور ان کی آنکھیں سرمگی ہوں گی، سرما لگا ہوگا آنکھوں میں، اور سب کی عمریں 33 سال کی ہوں گی، 33 ایئرس کی، مسند احمد کی روایت ابو ہریرہ سے۔ تو داڑھی تھوڑی دیر کی ہے، برداشت کر لیں، مجھے نہ برداشت کریں، داڑھی کر لیں برداشت۔ اب دیکھیے دنیا میں انسان جتنا مرضی چاہے ظاہری حال حلیے کو اپنی مرضی کا نہیں کر سکتا دوسرے کا، دل چاہے بھی انسان کا اپنے ساتھی کو اچھی طرح کا دیکھنا لیکن نہیں کر سکتا، تھوڑی دیر کی بات ہے، وہاں جا کے ہو جائیں گے۔ اسی طرح ہم عمر میں یہ بھی آتا ہے کہ جنتی عورتیں دوسری جنتی عورتوں کی ہم عمر ہوں گی، وہاں ایج ڈفرینس ختم ہو جائے گا، لوگ عمر ایک دوسرے کی پوچھتے ہوئے شرمائیں گے نہیں۔ اور بعض کہتا ہے کہ اس سے یہ بھی مطلب ہے کہ ساری زندگی پھر ایک ہی عمر رہے گی ان کی، یعنی وقت کے ساتھ اب بڑھاپے کے اثرات ان پر نہیں آئیں گے۔ کیا کچھ اللہ نے ہمارے لیے رکھا، اور ہم اس دنیا کے اندر اپنی جھریوں کو چھپانے کی فکروں میں، بالوں کو سفید ہیں تم کو کالا کرنے کی فکر میں۔ اللہ سبحانہ وتعالیٰ فرماتے لی اصحاب الیمین کتنے ہوں گے، سلتم من الاولین، ایک بڑی جماعت اگلوں میں سے، وہی اگلے جو پیچھے ہم بات کر چکے ہیں، انبیاء کے شروع کے دور میں، نبی صلی اللہ علیہ وسلم سے پہلے کے دور میں، لیکن وسلتم من الاخرین، اور ایک بڑی جماعت پچھلوں میں بھی ہوگی۔ وہاں کیا تھا، قلیل من الاخرین، پوزیشن ہولڈر تھوڑے ہی رہ جاتے ہیں، پاس ہونے والے بہت سارے ہیں، اس لیے اللہ کرے ہم اس میں داخل تو ہو ہی جائیں۔ نبی صلی اللہ علیہ وسلم نے فرمایا جنتیوں کی 120 صفحے ہوں گی، 120، اور ان میں سے 80 صفحے امت محمدیہ کی ہوں گی۔ امام بخاری ایک روایت لائیں ابن عباس سے، کہتے ہیں ایک دن نبی صلی اللہ علیہ وسلم باہر تشریف لائے، فرمایا آج میرے سامنے ساری امتیں پیش کی گئیں، ایسے نبی بھی میرے سامنے سے گزرے کہ جن کے ساتھ صرف ایک امتی تھا، کسی کے ساتھ دو اور بعض کے ساتھ ایک گروہ، اور بعض ایسے نبی تھے جن کے ساتھ ایک امتی بھی نہ تھا۔ پھر میں نے ایک بہت بڑے جمع غفیر کو دیکھا، یعنی ایک بہت بڑے کراؤڈ کو دیکھا، گروہ کو دیکھا، جس نے آسمان کے کناروں کو گھیر رکھا تھا۔ کہا گیا یا رسول اللہ یہ آپ کی امت ہے، یعنی آپ کی امت اتنی بڑی ہوگی، ان میں سے 70,000 وہ ہوں گے جو بغیر حساب کے جنت میں داخل ہوں گے۔ اور ایک دوسری روایت میں اللہ کے نبی نے عکاشہ بن محسن کو خوشخبری دی تھی کہ تم ان میں سے ہوگے۔ صحابہ کرام نے پوچھا امنہم انا یا رسول اللہ، اللہ کے رسول کیا میں ان میں سے ہوں؟ قال نعم، فرمایا ہاں تم انہی میں سے ہو، یعنی عکاشہ کے لیے جب آپ نے کہا۔ پھر ایک اور اٹھا اور اس نے کہا کیا میں اس میں سے ہوں؟ تو آپ نے کہا عکاشہ تم پر بازی لے کے۔ اسی طرح حضرت موسیٰ کے ساتھ بہت بڑی امت ہوگی۔ کل میں نے اپنی کلاس میں بنی اسرائیل کا واقعہ پڑھا رہی تھی، اس کے بعد جب شیئرنگ کی تو میں نے کہا آج کیا سیکھا، تو بیشتر کلاس نے کہا آج ہمیں پہلی دفعہ یہ بات پتہ چلی ہے کہ جنت میں امت محمدیہ کے علاوہ بھی کوئی جائے گا، یہود اور نصارہ بھی جائیں گے، ہمیں تو یہی پتہ ہے ان میں سے کوئی بھی نہیں جائے گا، حالانکہ یہ غلط ہے۔ ہم کیا دین سیکھتے ہیں، ہم اڑا اڑا دین سیکھتے ہیں، ادھر بیٹھ کے سنا اور جذباتی تقریریں سنتے ہیں جس میں سارا زور آ کے آتا ہے اللہ کے نبی کی امت پہ، کسی نہ کسی کونے سے ان کو ڈال دیں گے، ہم اسلام کا مزاج نہیں سمجھتے۔ اب اللہ کے نبی نے جب یہ کہا کہ 120 میں سے 80 تمہاری ہیں، تو پھر باقی سوچیے 40 بھی تو کسی اور کی ہیں نا، تو نبی صلی اللہ علیہ وسلم سے پہلے کے انبیاء کی قومیں جس میں یہود اور جن میں نصارہ اور جن میں پچھلے انبیاء تھے، جس میں طوفان نوح میں بچنے لئے 80 لوگ بھی تھے، یہ سارے جنت میں جائیں گے، اور اللہ جس کو اللہ چاہے۔ ہاں نبی صلی اللہ علیہ وسلم کی آمد کے بعد قانون بدل گیا، اب جنت میں جانے کے لیے نبی صلی اللہ علیہ وسلم پر ایمان لانا لازم ہے۔ بہرحال اللہ ہمیں انہی میں کر دے۔ اب دیکھیے کہ یہ بالکل آخری عج ہے، ہم اپنی کوششوں کا رخ دیکھیں، کتنے لوگ ہیں جو اصحاب الیمین کے درجے پہ ہی رہ کے کام کرنا چاہتے ہیں؟ خواہش تو سب کی سابقون الاولون ہے، مجھ سمیت، میرے سمیت ہر بندہ یہ چاہتا ہے کہ اللہ مجھے اپنے پاس ہی بالکل جگہ دے دے، رب ابن لی عندک بیتن فی الجنہ۔ عملی کوششیں ہماری کتنی ہیں، کیسے پتہ چلے گا؟ وہاں جا کے پتہ چلے گا، یہاں پتہ چلے گا۔ ہم یہاں جس درجے پہ کوئی کام کر رہے ہیں نا، واللہ ہی کوئی مایوسی کی بات نہیں ہے، صرف کوششوں کو درست کرنے کی بات ہے۔ آج نیکی کے نام پہ جس درجے کی کوشش ہے نا، وہاں وہی مقام ہوگا۔ ٹھیک ہے اللہ نے کوئی وعدہ نہیں ہم سے لیا، لیکن اصحاب الیمین میں وہ کر ہی دے گا۔ شرک سے بچے، بدعت سے بچے، ریا سے بچے، دکھاوے سے بچے، کچھ دین آیا اور اب تو ماشاءاللہ قرآن سے جڑ گئے، پڑھنے بھی آتے ہیں، پڑھانے بھی آتے ہیں، خدمت بھی کرنے آتے ہیں۔ لیکن یاد رکھیے کہ اگر ہم سابقون الاولون میں سے ہوتے ہیں، آپ اس کو ادھر ہی سمجھ لیجئے، آپ سب نے ٹیسٹ دیا، سبھی پاس ہو جائیں گے نا۔ اگر آپ نے صرف پاس ہونے کو اپنا گول بنایا ہوتا تو کیا آپ پڑھتے پورا؟ آپ کو سب کو پتہ ہے کہ 25 نمبر کا پیپر ہوتا ہے، اگر اس میں 20 بھی آپ لے لیں گے تو آپ پاس ہیں، ٹھیک ہے، 20 والا پاس ہے، 20 نمبر لینے مشکل تھے۔ اگر آپ نے کوشش کی، اگر کی، مجھے نہیں پتہ آپ نے کی ہے کہ نہیں کی، لیکن اگر آپ نے کوشش کی تو بتائیے کس کی؟ نمبر ایک، میرے 25 میں سے 25 آئے، میرے 24 سے اوپر آئیں، ایسی نا۔ اور آپ دیکھتے ہوں گے کہ جب آپ کو پیپر ملتے ہیں تو زیادہ افسوس آپ کو اس وقت اپنے آدھے پونے نمبر پہ ہوتا ہے، 25 کیوں نہیں آئے، 24.5 کیوں آئے، خیر میں یہ غلطی نہ کرتی پورا 25 کا فگر لگتا، اچھا 24.5 آئے ہیں تو یہ 5 کیوں کٹا، اور اگر آپ کا 23.9 آئے تو کتنا رنج ہوگا کہ صرف 0.1 نمبر سے میں 24 پہ چلنے سے رہ گئی۔ پھر آپ دیکھیے جو عموماً پوزیشن ہولڈرز ہوتے ہیں، فرسٹ، سیکنڈ، تھرڈ، کتنا کا فرق ہوتا ہے؟ پوائنٹس کا فرق ہوتا ہے، کوئی صرف 0.1 نمبر سے فرسٹ پہ چلا جاتا ہے اور کوئی اس سے چھوٹا ہوتا ہے۔ تو پھر اس کا اندازہ دنیا میں ٹیسٹوں سے، پیپروں سے ہوتا ہے نا، اسی طرح کام کرنے کے درجے سے بھی ہوتا ہے۔ ہم سب ایک کمٹمنٹ کر کے یہاں بیٹھے ہوئے، میں نہیں کوئی بڑی بات کہتی، نہ میرے پاس کوئی اس کا اختیار ہے، نہ مجھے اس کا کچھ پتہ ہے۔ آپ سب اگر اس اپنے اسکورس کو بنیاد بنا کے لکھیں، السابقون یا اصحاب الیمین میں سے ہوں، پہلی بات ہے کہ ادھر جڑ جانا اللہ کی رحمت ہے، لیکن گارنٹی نہیں ہے کہ آپ سابقون الاولون ہیں، اسی میں سے اللہ نے چننا ہے ہمیں۔ ہم میں سے کون ہے جو وقت پورا لگاتا تھا، ایفرٹ پوری لگاتا تھا، جانے کے بعد صحیح کام کرتا تھا، تزکیہ ہو رہا ہے کردار کا، اخلاق کا؟ اگر آپ 50 لوگ یہ کورس کر رہے ہیں یا 100 لوگ یہ کورس کر رہے ہیں، تو آپ کا کیا خیال ہے کہ سب کو بالکل ایک ہی جتنا اس کورس کا اجر ملے گا؟ یہاں کے نمبر تو ایک چھوٹا سا پریکاشن ہے، ایک چھوٹا سا کہہ لیجئے کہ ایک ریمائنڈنگ کال ہے یا الارم ہے وہاں کے کالز کا۔ تو ہم سب ایک بار پھر اپنی ایفرٹس کو دیکھیں، ہو سکتا ہے کہ کورس کا اجر تو ڈھیر پڑا ہو ہمارا نامہ اعمال میں، دوسری طرف جو وقت کے کم لینے کے معاملے ہیں وہ کٹے ہوں۔ اور یاد رکھیے، جس نے کسی اجتماعی معاملے کی ذمہ داری لی، اس کی وجہ سے وہ کام بگڑا، اللہ تعالیٰ اس کو رسوا کرے گا۔ لینے کے دینے پڑنا اسی کو کہتے ہیں۔ اب اس کا یہ مطلب نہیں کہ ہم کہیں کہ ہم کوئی ذمہ داری نہیں لیتے، جو ذمہ داریاں لیتے ہیں وہی سابقون الاولون ہوں گے، لیڈرز تھوڑے ہی ہوتے ہیں۔ اتنے صحابہ تھے اللہ کے نبی کے دور میں، جب آپ دنیا سے گئے 1,00,000 سے زیادہ صحابہ کرام تھے دنیا میں، 2-3 لاکھ کے قریب آتے ہیں، صرف 50 سے 100 کے بیچ صحابہ ہیں جن کے نام ہمیں پتہ ہے، سیرت میں، کتابوں میں، جنگوں میں، علم کے میدان میں، السابقون الاولون ہوئے۔ مت سوچیے کہ نبی صلی اللہ علیہ وسلم کے دور کے سارے صحابہ سابقون الاولون میں جائیں گے، 300 تو اس وقت احد میں نکل گئے تھے، پتہ چلا کہ 1/3 تو اس وقت بھی منافق تھے۔ اللہ نے اس وقت نبی کی موجودگی کو ایک معیار بنا دیا تھا کہ دنیا سے بھی کھوٹ نکل جائے، لیکن اس وقت پہ اصحاب الیمین بہت تھے، تھوڑے پہ کوشش کرنے والے، وہ رویا کرتے تھے۔ حضرت ابن مسعود کے بارے میں آتا ہے کہ جب ان کی موت کا وقت آیا تو حضرت عثمان نے ان سے پوچھا کہ کیا محسوس کرتے ہو، کیا بیماری ہے آپ کو؟ کہنے لگے ذنوبی، مجھے اپنے گناہوں کی بیماری ہے۔ پوچھا فما تشتہی، کیا چاہتے ہو؟ کہنے لگے رحمت ربی، اپنے رب کی رحمت چاہتا ہوں۔ کہنے لگے کہ افلا ند لک طبیبن، کیا میں تمہارے لیے کوئی حکیم نہ بلا لوں؟ کا طبیب امردنی، مجھے حکیم نے ہی تو بیمار کیا۔ آپ سوچیے کہ صحابہ کا درجہ کیا تھا۔ تو اس موقع پہ کبھی اپنے آپ کو ڈھیلا نہ چھوڑیں، ایک بار پھر خود کو چیک کریں، جس کو کہتے ہیں نا جاتی بہار کا، خود کو خود پوچھیں۔ ہم نے پیچھے سابقون الاولون کی باتیں پڑھی تو اس کو سنتے وقت منہ میں پانی آ رہا تھا، اور اب ان کو پڑھ کے کہہ رہے ہیں کہ چلو اچھا الحمدللہ، ابھی موت کے وقت آگے دکھیں گے، اب چلتے ہیں تیسرے پیکج پہ۔ لیکن اس سے پہلے یہ صرف اصحاب الیمین والی آیتیں سنتے ہیں، ان کو سنتے وقت کیا دعا کرنی ہے کہ اللہ میرا درجہ اس سے اونچا کر، اس کو نہ گول بنائیں، ये तो सिर्फ एक बीच की बॉटम लाइन है, तो बॉटम पे नहीं टॉप पे जाना है इंशाल्लाह ताला। اللہ تعالیٰ سے دعا ہے کہ وہ ہمیں اصحاب الیمین سے اوپر اٹھا کر اصحاب کون الاولون میں کرے۔